आध्यात्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
मेरो आनन्द रमाहाटले मलाई गाउन लगाउँछ, मलाई नाच्न लगाउँछ। मेरो आनन्द रमाहाटले मलाई गाउन लगाउँछ, मलाई नाच्न लगाउँछ।
You should।
प्रिय श्रोता मित्र, प्रभु येशु ख्रीष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जयमसी तथा नमस्ते। साथै आजको यो बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, अघिल्लो कार्यक्रममा हामीले हेब्रू 9 अध्याय 1-6 पदबाट अध्ययन गरिरहेका थियौं, जहाँ हामीले देखेका थियौं नयाँ पवित्र वासस्थान पुरानो पवित्र वासस्थान भन्दा उत्तम छ। हजुर, हाम्रो विषय प्रभु येशु ख्रीष्टको पुजारित्व हो, जो मल्किसेदेकको रीति बमोजिम दर्जा बमोजिमको पुजारी हुन्। यहाँ 2 सेविकाहरूको हाम्रा सामने पेश गरिएको छ, जुन एक आपसमा अति नै धेरै भिन्नतामा छ। लेवी सम्बन्धी सेवा हारोनिक पुजारित्वको सेविकाई यहाँ पृथ्वीको संसारिक पवित्र वासस्थानमा टाबर्नाकलमा गरिन्दथ्यो। पृथ्वीको त्यो पवित्र वासस्थान केवल स्वर्गमा हुने पवित्र वासस्थानको छाया वा रूपक मात्र हो, जुनमा आज प्रभु येशु सेवा गरिरहनु भएको छ। स्वर्गमा हुने यो पवित्र वासस्थानले उक्तम आराधनाको लागि प्रबन्ध गर्दछ। धेरै मानिसहरू व्यवस्थालाई 10 आज्ञाहरूको सिद्धान्तबाट विचार गर्दछन्, तर हेब्रूको पुस्तक आराधनाको त्यसको स्थानको र त्यसको पुजारित्वको दृष्टिकोणबाट व्यवस्थातर्फ आउँछ। त्यस पहुँचले पापको प्रश्नलाई छिनोफानोमा जोड़ दिन्छन्, अनि लेखकले यो कुरा दर्शाउनेछ कि व्यवस्थाले कहिले पनि वास्तवमा पाप प्रश्नको मामलालाई छिनोफानो गरेन। हेब्रू 10:4 भन्छ, किनकि भरहरू र बाख्राहरूको रगतले पापहरूलाई हरण गर्न असम्भव छ। अमित्र, अघिल्लो दिनमा हामीले अध्ययन गरेको शास्त्र खण्ड एकपल्ट म पढिदिन्छु, त्यसपछि आज हामी अघिल्लो कार्यक्रममा शुरू गरेको विषयबाट अर्थात नयाँ पवित्र वासस्थान पुरानो वासस्थान भन्दा उक्तम छ भन्ने विषयलाई निरन्तर हेब्रू 9:7-10 अध्ययन गर्नेछौ। हेब्रू 9:1-6 यस प्रकार लेखिएको छ, पहिलाको करारमा आराधनाका धर्म विधिहरू र पार्थिव अर्थात संसारिक पवित्र वासस्थान पनि थिए। एउटा पवित्र वासस्थान तयार भएको थियो, जसको पहिलो कोठाभित्र सामदान, टेबल र भेटीका रोटीहरू थिए। यसलाई पवित्र स्थान भनिन्थ्यो। दोस्रो चाहिँ पर्दाभित्र महापवित्र स्थान भनिने कोठा थियो, जसमा सुनको धुपौरो र सुनले मोहरेको करारको सन्दुक थियो। सन्दुकभित्र मन राखेको सुनको भाँडो, कोपिला लागेको हारूनको लौरो र करारका शिला पाटीहरू थिए। सन्दुकमाथि कृपा आसनमा छाया पारिराख्ने ईश्वरीय महिमाका करूपहरू थिए। तर ती कुराका विषयमा अहिले हामी विस्तारपूर्वक भन्न सक्दैनौ। अब यी कुराहरूको प्रबन्ध गरिसकेपछि पुजारीहरू आफ्ना विधि र कर्तव्य पालन गर्दै निरन्तर बाहिरपट्टिको पवित्र स्थानभित्र प्रवेश गर्थे। मित्र, पवित्र वासस्थानको धर्म विधि धार्मिक कृत्यले मानिसहरूलाई कहिले पनि परमेश्वरको उपस्थितिमा ल्याएन। प्रधान पुजारी एक्लै मात्र महापवित्रको स्थानमा प्रवेश गर्थे, त्यो पनि सालमा एकपल्ट। अगाडि हेरौं, हेब्रू 9:7 यस प्रकार लेखिएको छ, तर भित्रपट्टिको कोठामा भने प्रधान पुजारी मात्र एक्लै वर्षमा एकचोटि जान्छन्, सो पनि रगत नलगी होइन। लेखक अहिले प्रायश्चितको महान दिनको बारेमा बोलिरहेका छन्। यो यम किपुर थियो। यो एक अर्थमा इसरायल राष्ट्रको जीवनमा उच्च दिन थियो। यो नै दिनमा प्रधान पुजारी इसरायल राष्ट्रको तर्फबाट पवित्रको पनि
महापवित्र स्थानमा प्रवेश गर्थे र प्रधान पुजारीले यसो गर्ने उसको कामको आधारमा इसरायल राष्ट्र अर्को वर्षको लागि ग्रहण गरिन्थ्यो, स्वीकार गरिन्थ्यो परमेश्वरमा। हाम्रा महान पुजारी पवित्रको पनि महापवित्र परमेश्वरको उपस्थितिमा जानुभएको छ। उहाँ त्यहाँ भित्र गइसक्नु भएको छ र उहाँ बाहिर आउनु भएको छैन। उहाँ त्यहाँ नै तबसम्म हुन गइरहनु भएको छ जबसम्म हामी संसारमा रहन्छौ। जब उहाँ बाहिर आउनुहुन्छ, उहाँ आफ्ना जनहरूको पछि आइरहनु भएको छ। हामी उहाँको भाग हौ, हामी ख्रिष्टका शरीर हौ। यो सबैको उद्देश्य प्रभु येशूको उपस्थितिको तपाईँ र मेरो हृदयमा वास्तविक बनाउनु हो। के तपाईँले उहाँसँग त्यो यो दिन शुरू गर्नुभएको छ, आजको यो दिनलाई शुरू गर्नुभएको छ? मित्र, तपाईँ र म रहेको संसार व्यस्तताको संसार भएको छ, यससँग उहाँको लागि कुनै समय छैन। मित्र, यो व्यस्तताको संसारको बावजुद तपाईँको दिन प्रतिदिनको जीवनमा के उहाँ तपाईँसँग हुनुहुन्छ? के तपाईँले उहाँलाई आराधना गर्नुभएको छ? उहाँलाई आराधना गर्नु हामी मण्डलीमा चर्चमा गएर भजन गर्न पर्दैन। यद्यपि हिब्रूको पुस्तकले लेखकले त्यो गर्न हामीलाई आग्रह गर्न गइरहेका भए तापनि, किनभने हामी परमेश्वरका जनहरूसँग हुन र सामूहिक आराधनामा भाग लिन आवश्यक छ। यो हाम्रो आत्मिक वृद्धिको निम्ति अत्यावश्यक कुरो हो। हजुर, तर हामी उहाँलाई कहीँ पनि आराधना गर्न सक्छौ। तपाईँ उहाँलाई हिँड्दै गर्दा बाटोमा, यात्रा गर्दै गाडीमा, रेलमा, खाना बनाउँदा, भान्साघरमा, खनजोत गरिरहेको बेला, खेतमा, कहीँ पनि आराधना गर्न सक्नुहुन्छ। मेरो मित्र, मलाई वास्ता छैन कि तपाईँ कहाँ हुनुहुन्छ, तपाईँ उहाँलाई आराधना गर्न सक्नुहुन्छ। तपाईँ र म हाम्रा हृदयहरू उहाँको पवित्र नामको निम्ति स्तुति प्रशंसामा खन्याउन आवश्यक छ। अहिले हाम्रा प्रधान पुजारी हजुर बिल्कुल यस समयमा हाम्रो खातिर पवित्रको पनि महापवित्र स्थानमा प्रवेश गरिसक्नु भएको छ। अनि तपाईँ यो त्यो भूतको अतीतको भन्दा कति श्रेष्ठ भएको देख्नुहुन्छ। भूतकालमा वा अतीतमा प्रधान पुजारी हरेक साल खालि एकपल्ट मात्र महापवित्र स्थानमा जान्थे र त्यहाँभित्र रहिरहँदैनथे। भन्नु नै पर्ने हो भने प्रधान पुजारी हतार हतार त्यहाँभित्र प्रवेश गर्थे अनि हतार हतार बाहिर निस्कन्थे। परम्पराले बताउँछ कि प्रधान पुजारीको खुट्टामा लामो डोरी बाँधेको हुन्थ्यो, किनभने यदि उसले कुनै काम गलत गरे उनी तत्कालै त्यहाँ महापवित्र स्थानमा मर्ने थिए र उसलाई त्यो डोरीले तानेर बाहिर निकाल्नु पर्ने थियो, किनकि त्यहाँ कोही पनि जान अनुमति थिएन। अनि नयाँ प्रधान पुजारी पाउनु पर्ने थियो हामीले। त्यसकारण ओ मित्र, हाम्रो प्रधान पुजारी तपाईँ र मेरो लागि परमेश्वरको वास्तविक उपस्थितिमा जानुभएको छ र उहाँ आज त्यहाँ हुनुहुन्छ। हेब्रू 9:24 पदमा लेखिएको छ, किनकि ख्रिष्ट हातले बनाएका पवित्र स्थानहरूभित्र पस्नु भएन जो वास्तविक पवित्र स्थानका प्रतिरूपकहरू हुन्, तर स्वर्गीयभित्र नै पस्नुभयो। अब परमेश्वरका सामु हाम्रो निम्ति देखा पर्नलाई मूसाले परमेश्वरको मुहार देख्न इच्छा गरे, तर उसलाई भनियो कि कुनै पनि मानिसले परमेश्वरलाई देख्न सक्दैन। तर तपाईँ र मसँग प्रधान पुजारी हुनुहुन्छ जो परमेश्वरको वास्तविक उपस्थितिमा जानुभएको छ। हामी उहाँलाई धर्मविधिमा भएर जाने कामद्वारा आराधना गर्दैनौ। हामी उहाँलाई धूप बालेर वा मोमबत्ती पालेर आराधना गर्दैनौ। एक स्त्रीले प्रभु येशूलाई सोधी इनारको छेउमा कि कहाँ मानिसले परमेश्वरलाई आराधना गर्ने त? अनि प्रभु येशूले उत्तर दिनुभयो योहन्ना 4:23 पदमा, तर त्यो समय आउँछ र अहिले नै हो, त्यो समय आउँछ र अहिले नै हो जुन घड़ी साँचो उपासकहरूले आराधकहरूले पिताको आराधना आत्मा र सत्यतामा गर्नेछन्, किनकि उहाँको आराधना गर्नलाई पिताले यस्तैहरूलाई खोज्नुहुन्छ। मित्र, हामी आज जीवित ख्रिष्टलाई आराधना गर्न सक्छौ आत्मा र सत्यतामा, जो अहिले पिताको दाहिने हातमा तपाईँ र मेरो निम्ति अन्तर्विन्ती गर्दै विराजमान हुनुहुन्छ। 8 पदमा लेखिएको छ, यहाँ यसैबाट पवित्र आत्मा देखाउनुहुन्छ कि जबसम्म बाहिरपट्टिको पवित्र स्थान रहिरहन्छ तबसम्म महापवित्र स्थानभित्र जाने बाटो खुल्ने छैन। अर्को शब्दमा यो सबै एक तस्विर थियो र एक रूपक वा प्रतिरूपक थियो कि परमेश्वरको वास्तविक उपस्थितिमा जाने बाटो अहिलेसम्म खोलिएको थिएन। र नौ र दश पदमा लेखिएको छ, यो त अहिले वर्तमान समयको निम्ति एक दृष्टान्त हो। यसले यही देखाउँछ कि चढ़ाएका भेटी र बलिहरूले आराधकको विवेकलाई शुद्ध तुल्याउन सक्दैन। ती केवल खाने पिउने र विभिन्न विधिका स्नानहरू मात्र हुन्, अर्थात शारीरिक धर्म विधिहरू हुन् जुनहरू सुधारको समय नआउजेल स्थापना गरिएका थिए। भनिएको छ, यसले चढ़ाउने मानिसको वा आराधकलाई सिद्ध पार्न सकेन। पवित्र वासस्थानमा परमेश्वर कहाँ जाने बाटो वास्तवमा तीन प्रवेशद्वार र विभागहरूद्वारा छेकिएका थिए। यदि कुनै मानिसले सानो पाठा ल्याए, बलिको पाठा, उसले त्यसमाथि पहिचान वा एक रूपता क्रियामा आफ्नो हात राख्दथे किनकि त्यो उसको स्थानमा मर्ने थियो। त्यसपछि पुजारीले त्यसको त्यहाँबाट लाँदथ्यो र त्यसलाई मारिने थियो र पितलको वेदीमा खुन चढाइन्दथ्यो। ती व्यक्ति विशेष जसले बलिको पाठा ल्याउँथ्यो त्यो प्रवेशद्वारा भन्दा अगाडि बढ्न वा जान सक्दैनथ्यो। त्यसपछि जहाँसम्म पवित्र स्थानको सम्बन्धमा, खालि पुजारी मात्र त्यहाँ जान सक्थे, तिनीहरूलाई मात्र त्यहाँ जान अनुमति थियो। अनि पवित्रको पनि महापवित्र स्थानमा न पुजारी न मानिसहरू जान सक्थे, खालि प्रधान पुजारी त्यहाँ प्रवेश गर्न सक्थ्यो। त्यसकारण पवित्र वासस्थान अस्थायी क्षणिक प्रबन्ध थियो। धर्मविधि र धार्मिक कृत्यको सेवा खालि केही क्षणिक समयको लागि दिइएको थियो। अहिले परमेश्वरले हामीलाई परमेश्वर कहाँ ल्याउन सक्नुहुन्छ, तर खालि उहाँले मात्र हामीलाई त्यहाँ ल्याउन सक्नुहुन्छ। प्रभु येशूले युहन्ना 14 छ पदमा भन्नुभयो, कोही पनि पिता कहाँ आउन सक्दैन मद्वारा भए। यही नै वास्तविक आराधना हो र वास्तविक आराधनाले सेवामा डोर्याउनेछ। एकपल्ट हामी परमेश्वरको उपस्थितिमा प्रवेश गर्छौ, सेवा गर्ने कामको बारेमा कुनै समस्या हुने छैन। मित्र, स्वर्गीयमा भएको पवित्र निवासस्थान वासस्थानको तुलनामा पृथ्वीमा हुने पवित्र वासस्थानको घटिया वा कमसलको सम्बन्धमा जुन कुराको हामी भनिसकेका छौं, देखिसकेका छौं, त्यसको फेरि संक्षेपमा वर्ण व्याख्या गर्न चाहन्छु। त्यो गर्नलाई म त्यो रूपरेखाबाट बाँड्नेछु जुन डाक्टर वारेन डब्ल्यू वेस्ले दिएका थिए। यही नै यहाँ पृथ्वीमा पवित्र वासस्थानको बारेमा देखेका थियौं। पहिलो, यो पृथ्वीमा थियो, यो संसारिक पवित्र वासस्थान थियो, मतलब त्यो संसारिक कुराहरू, चीजहरू, सामग्रीहरूबाट बनाइएको थियो, त्यो यो पृथ्वीमा खड़ा गरिएको थियो। दोस्रो, त्यो केवल आउने कुराको छाया थियो, त्यो कहिले पनि वास्तविक थिएन, त्यो खाली स्वर्गीयमा भएको पवित्र वासस्थानको छाया वा रूपक मात्र थियो। तेस्रो, त्यो मानिसको निम्ति पहुँचदेखि बाहिरको कुरा थियो, मतलब त्यहाँ मानिसहरू जान सक्दैनथ्यो। तपाईँ त्यहाँ कति पनि प्रवेश गर्न सक्नुहुन्न। यदि तपाईँ त्यस दिनमा एक इसरायली हुनुभयो, एक यहुदी हुनुभयो, तपाईँ परमेश्वरको उपस्थितिमा जान सक्नुहुन्नथ्यो। तपाईँलाई पहिलो प्रवेशद्वारमै रोकिने थिए र तपाईँलाई त्यहाँ पनि बलिदान पशुको आवश्यक पर्ने थियो र त्यहाँदेखि अगाडि कति पनि जान सक्नुहुन्नथ्यो। पुजारीले तपाईँको निम्ति सेवा गर्थ्यो, तर आज हामी विश्वासीहरू पुजारीत्वमा छौं वा हामी पुजारी हौं र हामी प्रत्येकसँग परमेश्वर कहाँ जाने पहुँच छ, अधिकार छ अनि जान सक्छ। मित्र, त्यो नै एक महान अवसर छ, किनभने ख्रिस्टले दुई चिरामा दुई फाटोमा पर्दा च्यात्नु भएको छ, वा परमेश्वरको उपस्थितिमा गइसक्नु भएको छ। वा अहिले बिल्कुल अहिले त्यहाँ हुनुहुन्छ, त्यहाँ हाम्रो लागि हुनुहुन्छ। इसरायलीहरूसँग पुरानो नियम मुनि त्यो अवसर थिएन, त्यो अवसर पाएनन् तिनीहरूले। अनि चौथो, त्यो अस्थायी वा क्षणिक थियो, तर प्रभु येशू ख्रिस्ट अनन्तताको लागि, सनातनको लागि बाटो खुला राख्न गइरहनु भएको छ। संसारिक पवित्र वासस्थान खालि क्षणिक अस्थायी प्रबन्ध मात्र थियो। अनि पाँचौ कुरा, त्यो मानिसहरूको हृदयको परिवर्तन गर्न निष्फल थियो। यो नै कुरा प्रत्येक कुनै कुरा भन्दा धेरै वा कुनै कुरा भन्दा माथि जोड़ दिन चाहन्छु। संसारिक पवित्र वासस्थानको मानिसको जीवनहरू परिवर्तनसँग गर्नुपर्ने मानिसहरूको जीवनको परिवर्तनसँग बदलावसँग गर्नुपर्ने कुनै सरोकार थिएन। तर आज तपाईँ ख्रिष्ट कहाँ आउन सक्नुहुन्छ र उहाँले तपाईँको जीवनलाई परिवर्तन गर्न सक्नुहुन्छ। उहाँले मात्र तपाईँलाई परमेश्वरको आत्मा र सत्यतामा आराधना गर्न योग्य बनाउन सक्नुहुन्छ र तपाईँको जीवनमा उहाँलाई वास्तविक बनाउन सक्नुहुन्छ। धेरै मानिसहरू आज मण्डलीसँग खेल खेल्छन्, जस्तो कि हामी बच्चा हुँदा घर बनाई घण्टौं खेल खेल्थ्यौं। म धेरै मसिहाहरूलाई जान्दछु जसका सेता केस फुलिसकेका छन् र तिनीहरू अझ मण्डलीको खेल खेलिरहेका छन्। तिनीहरू समिति सभाहरूमा जान्छन् र तिनीहरू समितिमा छन्। कोही कोही मण्डलीमा गाउँछन्, कोही कोही सन्डे स्कूल पढाउँछन्। तिनीहरू कमिलाहरू जत्तिकै त्यस्ता मण्डली क्रियाकलापहरूमा व्यस्त छन्। तिनीहरू सोच्छन् कि तिनीहरू परमेश्वरलाई सेवा गरिरहेका छन्। मेरो मित्र, तपाईँ उहाँलाई कहिले पनि सेवा गर्नुहुन्न जबसम्म उहाँलाई आराधना गर्नुभएको छैन। परमेश्वरले यो वास्तविकता हामी हरेकलाई बुझ्न ज्ञान र बुद्धि दिनुभएको होस्।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने, प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, इपिसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, इपिसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।
संसारमा जिउनु छ
Stay.